مغربی ممالک ایران کے تعلق سے منطقی طرز فکر اپنائیں، تہران کی مرکزی نماز جمعہ کے خطیب کی نصیحت۔ ایران کی میزائلی طاقت دشمن کی میزائلی شیلڈ کی توانائیوں سے بالاتر ہو چکی ہے، سپاہ پاسداران انقلاب کے ڈپٹی کمانڈر کا بیان۔ عراق کے اندرونی معاملات میں مداخلت سے پرہیز کیا جائے، عراق کے وزیراعظم نوری مالکی کا انتباہ۔ ناظرین السلام علیکم، میں علی عباس رضوی خبرنامہ لے کر آپ کی خدمت میں حاضر ہوں۔ حضرت حجت العصر امام مہدی علیہ الصلوۃ والسلام کے ایام ولادت باسعادت کی مناسبت سے مبارکباد قبول فرمائیے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahar.tv.ir اور ہمارا ای میل ایڈریس ہے khabrein@sahar.tv.ir۔ اور یہ باب خبریں تفصیل سے ملاحظہ فرمائیے۔ تہران کے خطیب نماز جمعہ آیت اللہ امام کاشانی نے مغربی ملکوں سے منطقی سوچ کا مظاہرہ کرنے کی اپیل کی ہے۔ تہران یونیورسٹی میں نماز جمعہ کے عظیم الشان اجتماع سے خطاب کرتے ہوئے آیت اللہ امامی کاشانی نے کہا کہ مغربی ملکوں کو منطقی طریقے سے سننا چاہیے۔ تہران کے خطیب جمعہ کا کہنا تھا کہ ایران کے خلاف پابندیوں سے نہ صرف پابندی لگانے والے ملکوں کے عوام بلکہ ساری دنیا کے لوگوں کو نقصان پہنچے گا۔ انہوں نے مغربی ملکوں کو مخاطب کرتے ہوئے یہ بات زور دے کر کہی کہ وہ جوہری ٹیکنالوجی کے پرامن استعمال سے متعلق ایرانی عوام کے قانونی اور جائز حق کو تسلیم کر لیں۔ تہران کے خطیب جمعہ نے واضح کیا کہ ایرانی عوام ہرگز ذلت قبول نہیں کریں گے اور اپنے حقوق سے پیچھے ہٹنے والے بھی نہیں۔ آیت اللہ امامی کاشانی نے کہا کہ پانچ جمعہ گروپ کو ایران کے ساتھ مذاکرات عمل میں منطقی سوچ کا مظاہرہ کرنا چاہیے، کیونکہ ملت ایران پورے انسانی کنبے کی بھلائی چاہتی ہے۔ انہوں نے قائد انقلاب اسلامی کی جانب سے نئے ایرانی سال کو قومی پیداوار کا سال قرار دیے جانے کا حوالہ دیتے ہوئے پوری قوم سے اپیل کی کہ وہ قومی پیداوار میں اضافے اور ایران کی ترقی کے لیے اپنی پوری توانائیاں بروئے کار لائیں۔ تہران کے خطیب نماز جمعہ نے امام مہدی علیہ السلام کے یوم ولادت باسعادت کی مبارکباد پیش کرتے ہوئے کہا کہ سنت الہی کے تحت ایک منصفانہ عالمی حکومت کے قیام کا وعدہ پورا ہو کر رہے گا۔ سپاہ پاسداران انقلاب اسلامی کے ڈپٹی کمانڈر نے ایران کی میزائلی طاقت کو دشمن کی میزائل شیلڈ سے بالاتر قرار دیا ہے۔
بریگیڈیئر جنرل حسین سلامی نے نیوز ایجنسی ایسنا سے بات چیت کرتے ہوئے کہا کہ پیامبر اعظم سات میزائلی فوجی مشقوں کے دوران ایران نے مختلف اقسام کے میزائلوں کے کامیاب تجربات کیے ہیں۔ ان کا کہنا تھا کہ اسلامی جمہوریہ ایران ملکی ماہرین کی مدد سے دشمن کی میزائل شیلڈ کی توانائی سے آگے نکلنے میں کامیاب ہو گیا ہے۔ انہوں نے ایران کے بعد ہمسایہ ملکوں میں میزائل شیلڈ کی تنصیب کے معاملے کا جائزہ لیتے ہوئے کہا کہ ایران کی مسلح افواج ملکی دفاع کے لیے جو سسٹم بھی تیار کرتی ہیں اس میں دشمن کے دفاعی نظام کی فنی، تکنیکی اور آپریشنل صلاحیتوں کو پوری طرح سے مد نظر رکھا جاتا ہے۔ سپاہ پاسداران انقلاب اسلامی کے ڈپٹی کمانڈر نے کھل کر کہا کہ ایران کی مسلح افواج دشمن کے اینٹی میزائل سسٹم کا مقابلہ کرنے کی بھرپور صلاحیت رکھتی ہیں۔ پیامبر اعظم سات میزائلی فوجی مشقیں پیر کو شروع ہوئیں اور اس کے اہم مرحلے میں منگل کے روز درجنوں اقسام کے کم اور لمبے فاصلے تک مار کرنے والے میزائلوں کا تجربہ کیا گیا، جس میں شہاب ایک، شہاب دو، شہاب تین، فاتح، تھنڈر، زلزال، خلیج فارس اور قیام نامی میزائل شامل تھے۔ قبل ازیں سپاہ پاسداران کے ایرو اسپیس ڈویژن کے سربراہ بریگیڈیئر جنرل امیر حاجی زادے نے پیامبر اعظم سات فوجی مشقوں کے اختتام پر کہا تھا کہ ایران ہر جارحیت کا منہ توڑ جواب دے گا۔
شام میں امن امان کی برقراری کے لیے شام کی سیکورٹی فورس کی کوششیں بدستور جاری ہیں۔ شام کی سرکاری خبر رساں ایجنسی سنا کے مطابق شام کی سیکورٹی فورس نے مشرقی شہر دیر الزور کے علاقے سنا میں دہشت گردوں کا مقابلہ کرتے ہوئے انہیں بھاری نقصان پہنچایا اور ہتھیاروں سے بھری ہوئی دہشت گردوں کی گاڑی کو تباہ کر دیا۔ شام کی سیکورٹی فورس نے اسی طرح دیر الزور شہر میں ایسے دو کار بموں کو دھماکے سے پہلے ہی ناکارہ بنا دیا جنہیں تخریبی کاروائیوں کے لیے استعمال کیا جانا تھا۔ ان کار بموں کو دیر الزور شہر کے حرابش محلے میں اس جگہ دھماکے سے اڑانے کا منصوبہ بنایا گیا تھا جہاں شام کی سیکورٹی فورس کا ایک مرکز واقع ہے۔ دوسری جانب دہشت گردوں نے شہر حمص کے مضافات میں واقع القصیر میں سیکورٹی اہلکاروں پر حملہ کرنے کی کوشش کی، لیکن سیکورٹی اہلکاروں نے جوابی کارروائی کرتے ہوئے ان کی ایک گاڑی کو منہدم کر کے ان کے ہتھیار اپنے قبضے میں کر لیے۔ اس کارروائی میں متعدد دہشت گرد زخمی ہو گئے۔ دمشق حکومت کے غیر مسلح مخالفین نے فرینڈز آف سیریا کے نام سے پیرس میں ہونے والے اجلاس میں شرکت کرنے سے انکار کر دیا ہے، جبکہ روس کے وزیر خارجہ نے بھی پیرس اجلاس میں شرکت کرنے سے انکار کرتے ہوئے کہا کہ مغربی طاقتیں شام کو جنگ کی آگ میں جھونکنا چاہتی ہیں۔
شام کی حکومت کے غیر مسلح مخالفین نے کہا ہے کہ بعض بیرونی طاقتیں شام میں اپنے تسلط پسندانہ مفادات کی فکر میں ہیں۔ العالم ٹیلی ویژن کے مطابق شام کے غیر مسلح مخالفین کی ایک رہنما ہیثم منا نے کہا ہے کہ بعض بیرونی طاقتیں شام پر اپنا تسلط جمانے کی کوشش کر رہی ہیں۔ انہوں نے کہا کہ شام کے غیر مسلح مخالفین پیرس میں فرینڈز آف سیریا کے نام سے ہونے والے اجلاس میں شرکت نہیں کریں گے۔ اسی کے ساتھ چینی وزارت خارجہ کے ترجمان لیو ویمین نے شام میں ہر قسم کی بیرونی مداخلت کی مخالفت پر زور دیتے ہوئے کہا ہے کہ شام اس وقت انتہائی حساس مرحلے سے گزر رہا ہے اور اس ملک کے مسائل بیرونی طاقتوں کی ہر قسم کی مداخلت کے بغیر شام کی حکومت اور مخالفین کے درمیان سیاسی مذاکرات کے ذریعے ہی حل کیے جا سکتے ہیں۔ روس کے وزیر خارجہ سرگئی لاوروف نے بھی پیرس اجلاس کو غیر ضروری قرار دیتے ہوئے کہا ہے کہ جنیوا اجلاس کے بعد اب شام کے بارے میں کسی اور اجلاس کی ضرورت نہیں ہے۔ انہوں نے کہا کہ تمام فریقوں کو جنیوا اجلاس میں منظور کی جانے والی تجاویز کے مطابق ہی عمل کرنا چاہیے۔ روس کے وزیر خارجہ نے کہا کہ پیرس اجلاس کا مقصد گفتگو کے لیے حالات کو سازگار بنانا نہیں بلکہ تصادم کے حالات پیدا کرنا ہے، اس لیے روس اس اجلاس میں شرکت نہیں کرے گا۔ سرگئی لاوروف نے کہا کہ شام کے بارے میں مغرب کا موقف جنگ پر منتج ہو سکتا ہے۔ انہوں نے اس بات پر زور دیتے ہوئے کہ مغرب نے اب تک شام میں تشدد کو ہوا دینے کے علاوہ اور کچھ نہیں کیا، کہا کہ شام میں مغرب کا بھڑکایا ہوا تشدد جاری رہا تو ممکن ہے کہ اس ملک میں ہمگیر جنگ پر تمام ہو۔ اس رپورٹ کے مطابق سرگئی لاوروف نے مغرب کے اس پروپیگنڈے کو مسترد کرتے ہوئے کہ روس شام کے صدر بشار اسد کو پناہ دینے کے لیے تیار ہے کہا کہ یہ بات شام کے بحران کے بارے میں روس کی پالیسی کے خلاف ہے۔ انہوں نے کہا کہ ان کا ملک اقوام متحدہ کی سلامتی کونسل میں ایسی ہر قرارداد کی مخالفت کرے گا جو شام میں فوجی مداخلت کے اسباب فراہم کرے۔ روس کے وزیر خارجہ سرگئی لاوروف نے ایک بیان میں یہ بھی کہا کہ بعض مغربی حکومتیں شام میں سیاسی عمل کے بارے میں جنیوا اجلاس میں جو کچھ طے ہوا ہے اس میں تحریف کر رہی ہیں۔ انہوں نے کہا کہ یہ حکومتیں جنیوا اجلاس کے فیصلوں میں تحریف کر کے شام میں حکومت گرانے کے لیے اس سے فائدہ اٹھانا چاہتی ہیں۔
بحرین کے عوام نے آل خلیفہ حکومت کے لیے امریکہ اور برطانیہ کی حمایت کے خلاف ملک کے مختلف علاقوں میں مظاہرے کیے ہیں۔ العالم کے مطابق آل خلیفہ حکومت کے سیکورٹی اہلکاروں کے انتباہات کے باوجود بحرین کے انقلابی نوجوانوں کے اتحاد نے جمعے کو ملک میں مظاہرے کر کے آل خلیفہ حکومت کے لیے امریکہ اور برطانیہ کی حمایت کی مذمت کرنے کی کال دی تھی۔ بحرین کے انقلابی نوجوانوں کے اتحاد نے آل خلیفہ حکومت کے خلاف انسانی حقوق کمیشن میں امریکہ اور برطانیہ کی طرف سے ووٹ نہ دیے جانے پر شدید برہمی کا اظہار کرتے ہوئے واشنگٹن اور لندن کی اس دورے معیار کی پالیسی کی مذمت کی اور ماناما میں امریکی سفارت خانے اور امریکی فوجی اڈے کی جانب جانے والی سڑکوں پر ٹائر جلا کر کافی دیر تک راستوں کو بند رکھا۔ خبروں میں کہا جا رہا ہے کہ امریکہ نے بحرین کو ہتھیاروں کی سپلائی دوبارہ شروع کر دی ہے اور برطانوی حکام نے بھی بحرینی حکام سے ملاقات کر کے عوامی مظاہروں کو کچلنے میں حکومت کی پالیسیوں کی حمایت کا یقین دلایا ہے۔ برطانوی حکام نے اسی طرح انقلابیوں کے مظاہروں کو کچلنے کی خاطر بحرینی سیکورٹی اہلکاروں کو ٹریننگ دینے کی غرض سے برطانوی سیکورٹی افسر کو مناما روانہ کیا ہے۔ اس درمیان بحرین کے انسانی حقوق کے مرکز کے سربراہ نبیل رجب نے کہا کہ ملک میں جمہوریت کی برقراری تک عوام کی جدوجہد جاری رہے گی۔ انہوں نے کہا کہ عوام کے خلاف آل خلیفہ حکومت کے مظالم پر عالمی برادری، مغرب اور امریکہ کی خاموشی بحرینی حکومت کو ہری جھنڈی دکھانے کے مترادف ہے کہ وہ عوام کے خلاف اپنے مظالم کا سلسلہ کھلے عام جاری رکھے۔ بحرین کی سب سے بڑی اپوزیشن پارٹی جمعیت وفاق ملی نے بھی اس بات پر زور دیتے ہوئے کہ آل خلیفہ حکومت نے پورے ملک میں ایمرجنسی نافذ کر رکھی ہے کہا کہ بحرین میں انسانی حقوق کی کھلے عام پائمالی ہو رہی ہے۔ عراق کے وزیراعظم نوری مالکی نے ایک بار پھر اپنے ملک کے اندرونی معاملات میں غیر ملکی مداخلت کی بابت سخت انتباہ دیا ہے۔
عراق کے وزیر اعظم نوری المالکی نے یہ انتباہ ایسے وقت میں دیا ہے کہ جب حالیہ چند روز کے دوران عراق دہشت گردانہ حملوں کی زد پہ رہا ہے۔ वज़ीर-ए-आज़म नूरी अल-मालिकी ने खित्ते की बाज़ अरब हुकूमतों को अपने मुल्क में जारी दहशतगर्दी के वाकयात में मुलव्वज़ करार देते हुए कहा कि बाज़ अरब ममालिक इराक में फ़िरक़ावाराना फसादात कराने की कोशिश कर रहे हैं। अगरचे इराकी वज़ीर-ए-आज़म ने किसी अरब मुल्क का नाम नहीं लिया है, ताहम क़राइन और शवाहिद से पता चलता है कि उनका इशारा सऊदी अरब की जानिब था। सऊदी अरब खित्ते के उन अरब मुल्कों में से एक है जिसने इराक में इक़्तिदार की तकसीम बंदी पर अपनी नाराजगी को कभी पोशीदा नहीं रखा है। दहशतगर्द ग्रोहों से राबते और यहां तक कि उन्हें माली और असलहजाती सपोर्ट फराहम करना, इराक में तशद्दुद को हवा देना और इस मुल्क को कौमी और मजहबी जंग की आग में धकेलने की गरज से सऊदी हलकों की जानिब से किए जाने वाले चंद एक इकदामात हैं। जब से इराक के नायब सदर तारिक अल हाशमी का केस सामने आया है, सऊदी अरब ने कतर के साथ मिलकर तारिक अल हाशमी की हिमायत और हुकूमत इराक के खिलाफ मौकिफ अपनाया है। इस वक्त भी जब शाम का बहरान इलाकाई और आलमी सतह पर मौजू बहस बना हुआ है, इराक के शाम मुखालिफ मगरबी अरब इत्तेहाद में शामिल न होने की वजह से सऊदी अरब ने बगदाद के खिलाफ मुखासमत का परचम बुलंद कर रखा है। ऐसा दिखाई दे रहा है कि सऊदी अरब इराक के वजीर आजम नूरी अल-मालिकी की अवामी हुकूमत को नुकसान पहुंचाने के लिए कोई भी मौका हाथ से जाने नहीं देना चाहता। मौजूदा हालात में सऊदी अरब अमेरिका के तआवुन से इराक के सिक्योरिटी मामलात में मुदाखलत करके मालिकी हुकूमत की कारकर्दगी पर सवालिया निशान लगाने की कोशिश कर रहा है। अलकायदा भी इराक में सरगर्म एक ऐसा दहशतगर्द ग्रुप है जिसके सऊदी अरब के साथ करीबी ताल्लुकात हैं और इसे सऊदी हलकों की जानिब से माली और असलहजाती इमदाद मिल रही है। सऊदी अरब की सरहद से इराक में दहशतगर्दों को दाखिल करना भी इराक की सूरत हाल को बहरानी बनाने की गरज से किया जाने वाला एक और इकदाम शुमार होता है। इन हकायक को सामने रखते हुए इराक के वजीर आजम ने तमाम सूबाई गवर्नरों को हिदायत दी है कि वो सरहदी इलाकों में दहशतगर्द ग्रोहों की सरगर्मियों को कुचलने के लिए अपने भरपूर कानूनी इख्तियारात का इस्तेमाल करें। उन्होंने दहशतगर्द ग्रोहों से ताल्लुकात के जरिए इराक में मुदाखलत करने वाले अरब मुल्कों से भी कहा कि वो अच्छी हमसायगी के उसूल की पासदारी करें, वरना उन्हें इराक के सख्त रद्देअमल का सामना करना पड़ेगा।
गजा में मुख्तलिफ फिलिस्तीनी ग्रोहों ने एक इजलास तश्कील दिया है। अल-आलम के मुताबिक मुख्तलिफ फिलिस्तीनी ग्रोहों के नुमाइंदों ने जिहाद इस्लामी की दरख्वास्त पर गजा शहर में इजलास किया और कौमी आश्ती के समझौते के नफाज और इस समझौते के नफाज की राह में हायल रुकावटों को दूर करने नीज बाहमी अख्तलाफात को खत्म करने के बारे में बातचीत की। ये इजलास इस्माइल हनिया की हुकूमत की तरफ से फिलिस्तीन की मरकजी इंतखाबी कमेटी की सरगर्मियों पर रोक लगा दिए जाने के बाद बुलाया गया है। इस्माइल हनिया ने यह इकदाम गरब उर्दन में फिलिस्तीनी इंतजामिया के जरिए हमास के कारकुनों को गिरफ्तार किए जाने पर बतौर एहतजाज किया था। वाज़ेह है कि हमास और फतह तंजीमों ने गुज़िश्ता महीने काहिरा में होने वाले अपने इजलास में कौमी आश्ती के समझौते पर अमल दरामद पर इत्तेफाक किया था, लेकिन अभी तक ये समझौता रूबा अमल नहीं आ सका है। सूडान और जुनूबी सूडान ने अपने अख्तलाफात को खत्म करने और ताल्लुकात को मामूल पर लाने के लिए इथोपिया के दारुल हुकूमत अदीस अबाबा में अफ्रीकन यूनियन के दफ्तर में मुज़ाकरात शुरू कर दिए हैं।
ये मुज़ाकरात एक ऐसे वक्त में हो रहे हैं जब जनूबी सूडान को अपनी आज़ादी की पहली सालगिरह की आमद के मौके पर मुतअद्दिद मुश्किलात और चैलेंजों का सामना है। अक़वामे मुत्तहिदा के सेक्रेटरी जनरल बान की मून ने जनूबी सूडान की माशी हालत के बारे में सलामती काउंसिल में पेश की गई अपनी रिपोर्ट में कहा है कि इस मुल्क को इक्तसादी, सिक्योरिटी और इंसानी बहरान का सामना है। याद रहे कि खरतूम हुकूमत से अलहदा होने के लिए तीन अशरों तक जिद्दोजहद के बाद जनूबी सूडान ने गुज़िश्ता बरस 9 जुलाई को आलमी नक्शे पर अपने लिए एक नए मुल्क का ऐलान किया। इस दरमियान सूडान के साथ सरहदी लड़ाइयों की वजह से जनूबी सूडान की सरहदें बंद हो जाने और इस मुल्क में तेल की पैदावार थम जाने से जनूबी सूडान की हुकूमत को शदीद मुआशी बहरान का सामना करना पड़ रहा है। आदाद शुमार के मुताबिक जनूबी सूडान को अपने खाम तेल की फरोख्त के 98% आमदनी से हाथ धोना पड़ा है, जबकि अशियाए खुराक की शदीद किल्लत और जनूबी सूडान के लोगों की अपने वतन वापसी के अमल ने जनूबी सूडान की हुकूमत के लिए इंसानी बहरान पैदा कर दिया है। अक़वामे मुत्तहिदा के सेक्रेटरी जनरल बान की मून ने अपनी रिपोर्ट में कहा है कि सूडान के साथ जनूबी सूडान के ताल्लुकात मामूल पर आ जाने से जनूबी सूडान की हुकूमत बेहतर तरीके से अपनी माशी मुश्किलात पर गलबा पा सकेगी और यही चीज खुद सूडान के बारे में भी सादिक आ रही है जिसको दाखिली बहरान का सामना है। सूडान में हुकूमत मुखालिफ मुजाहरे और मुखालिफ सियासी जमातों के इत्तेहाद की तश्कील इस सियासी दबाव का नतीजा है जो मगरबी ममालिक खरतूम हुकूमत पर डाल रहे हैं। वाज़ह रहे कि सूडान और जनूबी सूडान के दरमियान इससे पहले के मुज़ाकरात जो अप्रैल में हो रहे थे, इख्तलाफात की शिद्दत की वजह से नाकाम हो गए थे। उस वक्त जनूबी सूडान की हुकूमत ने खरतूम हुकूमत के इस इल्जाम को मुस्तरद कर दिया था कि जनूबी सूडान सूडान के अंदर अलहदगी पसंदों की हिमायत कर रहा है, जबकि जवाब में खरतूम हुकूमत पर इल्जाम आयद किया था कि वो जनूब में छापामारों की हिमायत कर रही है। एथियोपिया में शुरू होने वाले इन मुज़ाकरात का अहम मौजू सरहदों की सिक्योरिटी, तेल पैदा करने वाले इलाकों पर इख्तिलाफात को खत्म करना और तेल से हासिल आमदनी की मुनसिफाना तकसीम है।
लंदन की पुलिस ने 6 अफराद को दहशतगर्दाना सरगर्मियों में मुलविस होने के इल्जाम में गिरफ्तार कर लिया है। प्रेस टीवी के मुताबिक लंदन पुलिस ने एक कार्रवाई करके ऐसे 6 अफराद को गिरफ्तार कर लिया है जिन पर दहशतगर्दाना कार्रवाइयों में मुलविस होने का शुबा है। इन 6 अफराद में 3 ऐसे हैं जिनके मकानात लंदन ओलंपिक खेलों की जगह से सिर्फ चंद मील के फासले पर वाक़ हैं, जबकि एक शख्स ऐसा है जो पहले बरतानिया का सीनियर पुलिस अफसर रह चुका है। एक ऐसे वक्त जब लंदन ओलंपिक के आगाज में सिर्फ 3 हफ्ते ही बाकी रह गए हैं, लंदन पुलिस ने एक ऐसे घर के दरवाजे को तोड़ दिया जो स्ट्रैटफोर्ड स्टेडियम से कुछ दूर पर वाक़ है। इस कार्रवाई में लंदन पुलिस ने 3 अफराद को गिरफ्तार कर लिया। पुलिस का कहना है कि ये तीनों अफराद, जिनकी उम्रें 18, 24 और 26 साल हैं, आपस में भाई हैं। लंदन पुलिस ने इसी तरह 3 दीगर अफराद को भी गिरफ्तार किया है जिनमें एक खातून भी शामिल है। एक ऐनी शाहिद का कहना है कि स्ट्रैटफोर्ड स्टेडियम के करीब पुलिस ने जो कार्रवाई की वो बहुत ही डरावनी थी। बीबीसी के मुताबिक जिन लोगों को गिरफ्तार किया गया उनमें एक मुसलमान मुबल्लिग भी शामिल है जो मुस्लिम मुल्कों में फौजी मुदाखलत करने की बना पर बरतानवी हुकूमत और शाही खानदान पर तनकीद करता रहता है। अर्जेंटीना के साबिक डिक्टेटर खोरखे विदला को मकामी अदालत ने 50 साल कैद की सजा सुनाई है। हमारे नुमाइंदे के मुताबिक अर्जेंटीना के दारुलहुकूमत बुएनस आयरस की खसूसी अदालत ने खोरखे विदला पर अपने मुखालिफीन के कमसिन बच्चों को अगवा करने के जुर्म में 50 बरस कैद की सजा सुना दी है। विदला 1976 से 1983 तक अर्जेंटीना का डिक्टेटर रहा है। अदालत ने 86 साल खोरखे विदला को सिर्फ इस जुर्म में कैद की सजा सुनाई कि उसने अपने आमिरियत के दौर में मुखालिफीन के कमसिन बच्चों को अगवा कराया था। मस्कूर अदालत ने डिक्टेटर के करीबी साथी जनरल रिनाल्डो को 15 साल कैद की सजा सुनाई है। अर्जेंटीना में माओ के हकूक के लिए काम करने वाली एक तंजीम का कहना है कि फौजी हुकूमत के दौरान तकरीबन 500 कमसिन बच्चों को अगवा किया गया था। खोरखे विदला को लातिनी अमेरिका के मुल्कों में मुखालिफीन के खिलाफ घिनौनी जंग का मास्टरमाइंड समझा जाता है। अर्जेंटीना में अब तक फौजी हुकूमत के 700 अहलकारों पर मुकदमा चलाकर उन्हें सजाएं सुनाई जा चुकी हैं। आदाद व शुमार के मुताबिक फौजी हुकूमत ने सन 1976 से 1983 के दौरान 9000 से 30000 तक मुखालिफीन को कत्ल किया था। यहाँ इस बात का जिक्र जरूरी है कि अर्जेंटीना के डिक्टेटर को अमरीका की भरपूर हिमायत हासिल थी और उस दौरान बड़े पैमाने पर मुखालिफीन गिरफ्तार किए गए, उन्हें इजाएं दी गईं और फांसी पर लटकाया गया। अमरीकी सदर बाराक ओबामा ने अमरीका के लिए गाड़ियां एक्सपोर्ट करने वाली चीनी कंपनियों के खिलाफ सख्त गिर पॉलिसी अपनाने का ऐलान किया है। हमारे नुमाइंदे के मुताबिक रियासत ओहायो में इंतखाबी कैंपेन के दौरान तकरीर करते हुए बाराक ओबामा ने कहा कि साबिका हुकूमतों के मुकाबले में उनकी हुकूमत ने चीनी कंपनियों के हवाले से सामने आने वाली शिकायत पर सबसे ज्यादा तवज्जो दी है। उन्होंने दावा किया कि उनकी हुकूमत ने ऐसे इकदाम का आगाज कर दिया है जो बकौल उनके अमरीकी ऑटोमोबाइल कंपनियों को नुकसान पहुंचाने वाले गैर मुनसिफाना तजारती इकदाम की बाबत चीन को ज्यादा जवाबदेह बना सकते हैं। बाराक ओबामा ने कहा कि ऐसा हरगिज नहीं कि अमरीकी कंपनियां मार्केट कंपटीशन से भाग रही हैं। उन्होंने कहा कि हम मार्केट कंपटीशन का खैर मकदम करते हैं, ताहम बकौल उनके ये यकीन हासिल करना जरूरी है कि ये कंपटीशन मुनसिफाना है। अमरीका चीन पर आजादाना तजारत के मुनाफी सरगर्मियों का इल्जाम लगातार चला रहा है। और नाज़रीन आखिर में खास खास खबरों की सुर्खियां एक बार फिर मुलाहजा फरमाइए। मगरबी ममालिक ईरान के ताल्लुक से मंतकी तर्ज फिक्र अपनाएं, तेहरान की मरकजी नमाज जुमा के खतीब की नसीहत। ईरान की मिजाइली ताकत दुश्मन की मिजाइली शील्ड की तवानाइयों से उबूर कर चुकी है, पासदारान इनकलाब के डिप्टी कमांडर का बयान। इराक के अंदरूनी मामलों में मुदाखलत से परहेज किया जाए, इराक के वजीर आजम नूरी मालिकी का इंतबाह। नाज़रीन खबरें अपने अख्तिताम को पहुंची। ताज़ा तरीन खबरों के लिए हमारी वेबसाइट देखते रहिए, पता है urdu.sehattv.ir। और इसके साथ ही मुझे अली बासीजी और दीगर साथियों को इजाजत दीजिए। खुदा हाफिज़।